بسم الله الرحمن الرحيم. معد السامعين الكرام، محترم مولانا ساجد صاحب اکرمی ندوی کا درس حدیث اسلامی افکار ڈاٹ کام میں پیش خدمت ہے.
بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين سيدنا محمد وآله وأصحابه وأزواجه وأهل بيته وذرياته أجمعين، أما بعد، أستغفر الله أستغفر الله أستغفر الله ربي من كل ذنب وأتوب إليه وأسأله التوبة والمغفرة. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد، كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون. اللهم صل على محمد وعلى آل محمد، كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون. اللهم صل على محمد وعلى آل محمد، كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون. اسلامی تعلیم سب سے اچھی اور نافع ہے. بات چل رہی تھی حضرت شاہ مولانا ابوالحق رحمۃ اللہ علیہ کا نام تو آپ نے سنا ہی ہوگا، ماضی قریب میں بہت بڑے بزرگ رہے ہیں. ان کا ایک واد ہے تعلیم السنہ، سنت کی تعلیم، پورا واد اسی کے اوپر ہے. ابھی آخر کے ذرا سا ایک پیراگراف رہ گیا ہے، سب سنا دیا ان کو اور گزشتہ ہفتہ پڑھا تھا اس کو، کہ اسلامی جو تعلیم ہے وہ سب سے اچھی اور سب سے زیادہ نفع بخش ہے. تعلیم بہت ساری تعلیمیں، بہت سارے طریقے ہیں. کوئی کام آدمی کرتا ہے تو اس کا طریقہ ہوتا ہے، مختلف طریقے ہوتے ہیں. کھانا ہے، کھانے کے کئی طریقے ہیں. کھانا آدمی جو ہے کھڑے کھڑے کھائے، لیٹے لیٹے کھائے، وہ بھی کھانا ہی ہوتا ہے. آدمی پیٹ بھرے، سمجھے، مختلف طرح کے لوگ بیٹھے لیٹے لیٹے کھاتے ہیں، کھڑے کھڑے کھاتے ہیں، بائیں ہاتھ سے کھاتے ہیں، ہاں، اور بغیر ہاتھ دھوئے کھاتے ہیں. سونا ہے، سمجھے، آدمی نیند آ گئی جس سے چاہ سو گیا، آندھا سویا، ہاں، سیدھی کر الٹی بائیں کروٹ سویا، ہاں، ایک دم سیدھے چت لیٹ کے سویا، بس نیند پورا کر دیا. نیند تو سب کو ہے، کھانا سب کو کھانا ہے، اور اسی طرح جتنے کام انسان کے کرنے کے ہیں وہ سارے کام جو ہیں ہر ایک کو کرنا ہے، لیکن طریقہ الگ الگ ہوتا ہے. اب وہ طریقہ جو ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے جو طریقہ اختیار کیا ہے، کوئی بھی کام کرنے کا ہو، کھانا ہو، پینا ہو، سونا ہو، جاگنا ہو، ہاں، چلنا پھرنا ہو، ہاں، یا اور کوئی کام ہو، جو کام آپ نے جس طریقے سے کیا وہ، اور وہی کام دوسرے طریقے سے جو کیا جائے گا دنیا والے جو کرتے ہیں، اس میں بہت بڑا فرق ہے. سب سے اچھی تعلیم اسلام کی اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی تعلیم ہے، اسی کا نام سنت ہے. یہ ہے پورا خلاصہ آواز کا. خلاصہ آواز کا ہے کہ تعلیم اسلام سب سے زیادہ بہتر تعلیم اور سب سے اچھا طریقہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا طریقہ ہے. صدقے کے اندر آپ حضرات سنتے رہتے ہیں کہ ان خیر الحدی حدی محمد صلی اللہ علیہ وسلم، حدیث کے اندر آتا ہے. بہترین طریقہ سمجھے کس کا ہے؟ محمد صلی اللہ علیہ وسلم کا طریقہ ہے. اس طریقے پر ہم سب کو آنا ہے. یہ تو بیٹھے بیٹھے تو آ نہیں سکتے. حضرت نے کچھ مثال دی تھی، ہم نے الگ مثال دی، حضرت نے کچھ مثال دی، مطلب کھاتے وقت جو ہے آدمی ایسے آ کے کھانا شروع کرے، کام کر رہا ہے آدمی، مزدور ہے، مختلف کاموں کے اندر ہاتھ لگا ہوا ہے، ایسے ہی کہا بھوک لگی کھانا شروع کر دیا. اسلام کیا کہتا ہے؟ ہمارے نبی صلی اللہ علیہ وسلم کا طریقہ کیا ہے؟ بھائی ایک دم کھانا مت شروع کرو، کھانے سے پہلے ہاتھ دھو. ہاتھ دھونا سنت ہے. اب کیوں اب ہم کو سنت کی نیت سے ہاتھ دھونا چاہیے. اب آج اللہ کے نبی صلی اللہ علیہ وسلم نے 1400 سال 1450 سال پہلے بتایا تھا ہاتھ دھونے کے لیے. آج سائنس بتاتی ہے کہ ہاتھ دھو کے کھانے سے جراثیم، بیکٹیریا اور گندگی جو ہے نہیں رہتی ہے. ہاتھ دھونا چاہیے اور ہاتھ دھونے کے بعد پوچھنا نہیں چاہیے، یہ بھی سنت ہے. بعد وہ ہاتھ دھوتے ہیں، ہاتھ دھونے کے بعد پھر تولیے سے پوچھتے ہیں یا ٹوشی سے پوچھتے ہیں. ہاں، کھانے سے پہلے ہاتھ دھو کر پوچھنا خلاف سنت ہے. کھانے کے بعد جو ہاتھ دھوتے ہیں اس کو پوچھ سکتے ہیں، کھانے سے پہلے نہیں. ناواقفیت ہوتی ہے. بعد لوگ جانتے ہیں ہاتھ دھونا سنت، یہ جانتے ہیں ہاتھ دھوتے ہیں، उसके बाद फिर रुमाल से पूछते हैं फायदा क्या हुआ, फिर हाथ धोने की जरूरत पड़ी। आइन खाने से पहले हाथ धोना सुन्नत है। अब बाजार आदमी के जहन में होता है कि नमाज पढ़ लिया, नमाज पढ़ने के बाद फौरन खाने होगा, खाना आप अभी नमाज पढ़ के हाथ धो के आए हैं, नमाज में वजू करते हैं, हाथ धोया हुआ है उसको काफ़ी समझते हैं, वो काफ़ी नहीं है। हाथ साफ है, साफ होना अलग बात है, खाने से आइन खाने के वक्त खाने से पहले जो हाथ धोया जाता है वो हाथ धोना सुन्नत है, सुन्नत के नियत से हमको उसके ऊपर अमल करना है, समझिए। अब उसका भी एक फ़ायदा उनका डॉक्टर भी बताते हैं तो सुन्नत से मालूम हो जाएगी, खाली सुन्नत के ऊपर अमल करेंगे तो जो दुनियावी फ़ायदे हैं वो फ़ायदे हासिल होंगे। आज ही दोपहर की नमाज में एक साथ मुलाकात हो रही थी, बट के ऐसी बात हो रही थी, कुछ दूसरी बातें हो रही थी, तो उसमें जो है कुछ बीमारी थी उनकी, कुछ एक्सरसाइज वगैरह करने के लिए उनका कुछ वो कोई नमाज के उन्होंने नमाज में भी ऐसे होते हैं, उनका मैंने कहा लाहौल लाखों ला एक्सरसाइज तो नमाज पढ़ी जाती है, नमाज के अंदर एक्सरसाइज हो जाए वो बात अलग है, लेकिन अगर इस नीयत से कोई नमाज पढ़ता है तो उसकी नमाज नहीं होती, फिक्र एतबार से हो जाए अल्लाह के आपको इसका कोई सवाब नहीं है। अल्लाह का हुक्म समझ कर नमाज अदा करनी है, अल्लाह का हुक्म है, मेरे नबी का तरीका है, अब उसके अंदर उससे वर्जी हो जाए ना हो कोई फर्क नहीं पड़ता, समझिए। लेकिन अगर ये भी है और वो भी, रोज़ा रखना फ़र्ज है, सुन्नत है, अब रोज़ा रखने से जो है वो आजकल लोग डाइटिंग करते हैं हाँ, और डाइटिंग के फ़ायदे हैं, रोज़े में डाइटिंग भी हो जाती है हाँ, और जिस्म की ज़कात हो जाती है, वो नियत भी अगर शामिल कर ले तो रोज़ा तो गया, बाकी चीज़ मिले या ना मिले दूसरी बात है, रोज़ा गया, रोज़ा गया है ना, तो किसी फ़कीर के पास मुफ्ती के पास पूछेंगे तो होगा रोज़ा आपका हो गया, रोज़े के शरायत पूरे हो गए, लेकिन रोज़े का सवाब मिला, रोज़े का सवाब नहीं मिला। खालिस अल्लाह ताला को राज़ी करने के नीयत से जो अमल होता है उसके ऊपर अल्लाह ताला अजर अता करते हैं, इब्तिगा वजह अल्लाह ये, और ये चीज़ बैठे बैठे हासिल नहीं होती, उसके लिए सीखना पड़ता है, इखलास सीखना पड़ता है, इखलास बहुत बड़ी सिफत है, इखलास ये कहाँ हासिल होता है, इखलास वालों के पास आता है, या अल्लज़ीना आमनू तक़ुल्लाह हाँ वकूनू मास्सादिकीन, ए ईमान वालों, या अल्लज़ीना आमनू, ईमान वालों ही को अल्लाह ताला हुक्म फरमा रहे हैं, ईमान तो लाए हम मुसलमान हैं, अब हम मुसलमान हैं, अब हम तो और क्या करने की ज़रूरत है, अरे भाई ईमान वालों ही को, मुसलमान ही को अल्लाह ताला बता रहे हैं कि इत्तक़ुल्लाह अल्लाह से डरो, तक़वा अख्तियार करो, अभी तक़वा का हुक्म दे दिया, अब तक़वा हुक्म देने के बाद उसको हासिल करने का तरीका अल्लाह ताला बताते हैं, कैसे हासिल होगा, कुनू मास्सादिकीन, जो ईमान और अमल में कौल और फ़ैल में सच्चे हैं उनके साथ रहो, जिनका ज़ाहिर और बातिन एक है सच्चा है उनके साथ रहो तो तुमको तक़वा हासिल हो जाएगा, चिराग से चिराग जलता है, समझे कि नहीं, चिराग से चिराग जलता है, एक मोमबत्ती है जल रही है, अब हमारे पास माचिस नहीं है, अब हम क्या क्या करना पड़ेगा, अरे भाई जो बत्ती जल रही है उसके करीब कर दो जल जाएगी। उसी तरह जो लोग अल्लाह वाले हैं, मशाइख हैं, बुजुर्गान दीन हैं, जिन्होंने अपनी ज़ाहरी और बातनी इस्लाह की कोशिश की है, किसी अल्लाह वाले से मुताल्लिक हैं, तो उनके साथ हम मुताल्लिक हो जाए, अपना अपने नफ्स की इस्लाह कर लें, तो फिर इंशाअल्लाह अज़ीज़ जो है हमारे नफ्स के अंदर भी वो, हमारे अंदर भी वो सिफात, बातनी सिफात पैदा हो जाएंगी, इखलास भी पैदा हो जाएगा, रियाकारी भी नहीं रहेगी और अल्लाह की मोहब्बत भी आ जाएगी, तो ये एक बहुत ज़रूरी है, इसके बगैर काम नहीं चलता, और इसी के लिए ये नक़्ल हरकत जमात की दावत तबलीग, इसको आप लोग मामूली समझते हैं, कोई मामूली बात नहीं है, ये बहुत बड़ी चीज़ है, दीन की उमूमी फिदा होती है, दीन का शौक़ पैदा होता है, और उसी के अंदर जो है ये बात भी पैदा, बहुत से लोग जमात में लगने के बाद, पहले उनकी ज़िंदगी क्या थी, लाओबाली ज़िंदगी, लापरवाही की ज़िंदगी, दीन नहीं था, लेकिन जब एहसास हुआ जमात में जाकर, हाँ जमात में भी एक माहौल मिलता है, बाहर का माहौल अलग है, घर का माहौल अलग है, जमात में जाने के बाद 3 दिन हो, 10 दिन हो या 40 दिन हो, जितने वक्त के लिए आदमी जाता है एक माहौल मिलता है, उस माहौल के अंदर जो है तरबियत होती है, उसके बाद फिर आदमी और अगर तरक्की करना चाहे तो फिर आदमी तरक्की करता है, जितने हमारे जो है जमात के ज़िम्मेदार हैं वो सब अल्लाह वाले हैं, समझे, सबको अल्लाह ताला ने नवाजा है, عمومی دعوت, دعوت کا کام بھی ضروری ہے, لیکن اس کے ساتھ ساتھ اپنی اصلاح نفس کا کام بھی بہت ضروری ہے. اس کے بغیر کام نہیں چلے گا, اس کے بغیر کام نہیں چلے گا. مولانا الیاس رحمۃ اللہ علیہ, مولانا یوسف رحمۃ اللہ علیہ, مولانا نامرا تھا, تو کون تھے؟ عالم وقت تھے, مدرس تھے اور سب کچھ تھے, دعوت کا کام کرتے تھے, لیکن اپنے آپ کو انہوں نے اپنے نفس کی اصلاح کا محتاج سمجھا اور اپنا ہاتھ کسی اللہ والے کے ہاتھ میں دیا, تب جا کے تبلیغ بھی. انہوں نے صرف تبلیغ کو کافی نہیں سمجھا, صرف تعلیم کو کافی نہیں سمجھا. تعلیم بھی ضروری ہے, تبلیغ بھی ضروری ہے اور تزکیہ نفس بھی ضروری ہے. قد افلح من زکاہا وقد خاب من دساہا, قد افلح من زکاہا, یہ ہے اصل چیز. بے شک وہ شخص کامیاب ہو گیا جس نے اپنے نفس کا تزکیہ کیا, نفس کا تزکیہ. وقد خاب من دساہا, خواب 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 خسر, ناکام ہوا, نامراد ہوا. کون نامراد ہوا؟ سمجھو, من دساہا, جس نے اپنے نفس کو گندا ہی رکھا. نفس کے اندر گندگیاں ہوتی ہیں, باطنی گندگیاں. ریاکاری ایک گندگی ہے, حسد ایک گندگی ہے, بدگمانی ایک گندگی ہے, اور بہت ساری گندگیاں, عجب بھی ایک گندگی ہے, تکبر ایک گندگی ہے. یہ نفس کے رذائل ہیں. ان رذائل سے اپنے آپ کو یہیں پر صاف کرنا ہے. اسی کے لیے اللہ والوں کی خدمت میں جایا جاتا ہے, ان کی جوتیاں سیدھی کی جاتی ہیں, جماعت کے اندر جایا جاتا ہے. آدمی اپنے انہیں ارادہ کرے کہ مجھے ظاہری صحت اور باطنی صحت دونوں حاصل کرنا ہے. بیمار جب ہوتے ہیں تو ڈاکٹر کے پاس جاتے ہیں, فطری چیز ہے. اس لیے کہ درد ہوتا ہے, طبیعت خراب نظر آتی ہے, اور لوگ بھی کہتے ہیں کہ بھائی لے کے بیٹھے ہو, بخار اتنے دنوں سے ہے, ڈاکٹر کو نہیں دکھایا. سوال کرتے ہیں, اتنے دن سے پیروں کا درد ہے, ڈاکٹر کو نہیں دکھایا. اتنی فکر ہے جسم کی, حالانکہ زیادہ زیادہ کیا ہوگا بھائی, دنیوی امراض سے زیادہ زیادہ موت آئے گی. علاج کرنا ضروری ہے, موت آئے گی, اس کے بعد تو کچھ بھی نہیں, جسم ختم ہو گیا. لیکن مسئلہ خالی جسم کا نہیں ہے, مسئلہ روح اور جسم دونوں کا ہے. جو جسم کی بیماریاں ہیں اس سے زیادہ خطرناک بیماریاں روح کی بیماریاں ہیں. وہ بھی اپنے آپ کو کچھ سمجھنا, میں بھی کچھ ہوں, تکبر, اپنے آپ کو دوسروں سے بڑا سمجھنا, دوسروں کا حقیر جاننا, یہ شیطانی صفت ہے. اسی وجہ سے گیا شیطان مارا ایک سجدے کے نہ کرنے سے. اگر لاکھوں برس سجدے میں سر مارا تو کیا مارا, لاکھوں برس عبادت گزار تھا, دیکھیے اصلاح نہیں ہوئی تھی. کان منل جن جن تھا, لیکن کثرت عبادت کی وجہ سے ملائکہ کے ساتھ رہتا تھا, نفس کی اصلاح نہیں ہوئی. حسد تھا اس کے اندر, تھا تکبر, تھا اللہ کا یہ حکم بجا نہیں لایا. ہزاروں لاکھوں سال سے عبادت کر رہا ہے, ہاں, اور کیوں حکم وہ بجا نہیں لایا؟ اس کی وجہ کیا تھی؟ اپنے بڑا سمجھا اور آدم علیہ السلام کو حقیر سمجھا, حقیر سمجھا. اللہ نے کان پکڑ باہر کر دیا, کان پکڑ. اور یہ حسد کیوں پیدا ہوا؟ اپنے اس کے تکبر کی وجہ سے. اسی کو کہا ہے گیا شیطان مارا ایک سجدے کے نہ کرنے سے. شیطان مارا گیا, تباہ برباد ہوا, ذلیل خوار ہوا, ملعون اور راندہ درگاہ ہوا. کیوں؟ تکبر کی وجہ سے. لاکھوں برس کی عبادت کوئی کام نہیں آیا. تو عبادت, کیونکہ عبادت کی عبادت بنانے کے لیے اخلاص بہت ضروری ہے. اخلاص اور یہ حاصل ہوتا ہے اللہ والوں کی جماعت کے تن نکلنے سے. احساس پیدا ہوتا ہے کہ میرے اندر کچھ کمی ہے, اس کمی کو پورا کرنے کے لیے اللہ والوں کے پاس جائے اور اپنے نفس کی اصلاح کرے, تو انشاءاللہ وہ دو رکعتیں اخلاص کے ساتھ اللہ کی معرفت کے بعد, اللہ کی معرفت کے بعد جو دو رکعت حاصل ہوتی ہے وہ ہزار رکعتوں کے پر فوقیت رکھتی ہے. فقیہ واحد من اشد علی الشیطان من الف عابی, ایک سمجھ, ایک فقیہ, فقیہ واحد تو وہ بھاری ہے. کس کے اوپر؟ ہاں, ایک فقیہ ہزار عابدوں کے اوپر بھاری ہے. عابدوں کو گمراہ کرنا شیطان کے لیے کوئی مشکل کام نہیں ہے. منٹوں میں گمراہ کر دیا جاہل عابدوں کو, ہزاروں لاکھوں عابدوں کو اس نے گمراہ کر دیا. لیکن یہ جو ہے اللہ والا, ایک اللہ کی معرفت رکھنے والا, اس کو گمراہ کرنا آسان نہیں. ہم نے یہاں بھی سنایا اور نیچے بھی سنایا تھا واقعہ حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کا. ہاں, شیطان ان کے سامنے آیا, شیطان ایک دم نور کی طرح چمک رہا ہے اوپر سے لے کر نیچے تک, سمجھے, اور اس نور سے آواز آ رہی ہے کہ عبد القادر, آواز عجیب قسم کی آواز نکال رہا ہے. جاہل ہو کوئی, اللہ کی معرفت نہ ہو, اللہ کی مدد شامل حال نہ ہو, تو کوئی بچ نہیں سکتا. اس راستے سے بہت سو کو مارا ہے اس نے. کیا کہا؟ کہ عبد القادر, ہاں, اب تم کو عبادت کی ضرورت نہیں, تم سے میں راضی ہو گیا, اتنی تکلیف اٹھانے کی ضرورت نہیں, میں تم سے خوش ہو گیا. جاہل اگر کوئی ہوتا تو کیا سمجھتا, ہاں, میں تو پہنچ گیا, अरे कहाँ पहुँच गया, जहन्नम में पहुँच गया, पहुँचा इसको भी थोड़ी कहते हैं, शैतान जहाँ गया वहाँ गया। उन्होंने कहा, उन्होंने ऊपर से भी देखा, कहा कि ये शैतान का हरबा है, ला हौला वला कुव्वता इल्ला बिल्लाह, औज़ु बिल्लाह मिन शैतान रजीम कह दिया। बस वो नूर जो था देखने में नजर आता जुल्मत में तब्दील हो गया, जुल्मत समझे, जाते जाते फिर मार के आ रहा है समझे। क्या अब्दुल्कादिर, हाँ इस रास्ते से मैंने बहुतों को गुमराह किया है, तुम अपने इल्म की वजह से बच गए, ये भी मार, कोई इल्म से नहीं बच सकता है, कोई अपनी वजह से हाँ नहीं बच सकता है, अल्लाह बचाएगा तभी बचाएगा। कहा कि अरे इबलीस जाते जाते भी मुझे तो इज्जत के दे के जा रहा है, नहीं मैं अपने इल्म की वजह से नहीं जो है मैंने तुमको पहचाना, मुझे अल्लाह ने बचाया कि तू शैतान है, अल्लाह ने मेरी ईमान की हिफाजत, इसलिए अल्लाह के पास हिफाजत मांगते रहना चाहिए। इसके लिए अल्लाह वालों से ताल्लुक बहुत ही ज़रूरी है, ख़ास तौर से इस दौर फितन के अंदर, ये दज्जाली दौर है याद रखिए, क़ुर्ब क़यामत का ज़माना है, और जो अल्लाह हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो बहुत सारी निशानियाँ बताई थी क़ुर्ब क़यामत की, बेशतर निशानियाँ ज़ाहिर हो चुकी हैं, बड़ी बड़ी मोटी मोटी निशानियाँ बाकी रह गई हैं, अब उसका वक्त भी बहुत ही करीब है। ये दौर और आने वाला दौर ये आम दौर नहीं है, ये मामूली दौर नहीं है, इसमें अपने ईमान की बहुत ही हिफाजत करने की ज़रूरत पड़ेगी। इसके लिए सुन्नतों से वाबस्तगी, अल्लाह वालों के साथ वाबस्तगी, रूहानियत अपने अंदर पैदा करना और ज़िक्रुल्लाह की पाबंदी बहुत ज़रूरी है, उसके बगैर जो है ये मादियत और ये फैशन और ये मगरबी तहजीब, इसके पीछे जितने हम दौड़ेंगे अपने ईमान का नुकसान करेंगे, अपने दीन का नुकसान करेंगे। अपने दीन की हिफाजत करना आज की सबसे बड़ी जिम्मेदारी, आने वाले अपनी नस्लों की हिफाजत करना, उनको दीन ईमान समझाना और उनको ईमान के ऊपर बाकी रखना बहुत ही ज़रूरी है। अगर हम ऐसे ही सरसरी चलते रहे और आने वाले दौर को हमने नहीं समझा तो फिर आने वाला दौर हमको कहाँ ले जाएगा। कभी मुफ्ती साहब ने हदीस पढ़ी थी कि युसबिहु अर्रजुल मोमिन व युमसी काफिर व युमसी मोमिन व युसबिहु काफिर यबी उदीन हो अरजुल मिन दीन, यानी सुबह मोमिन है शाम को काफिर, शाम को मोमिन है सुबह को काफिर, अपने दीन को बेच डालेगा दुनिया के मामूली नफे के लिए समझे। लेकिन ये दौर है, अल्लाह ताला मेरी और आपकी हिफाजत फरमाए, ईमान की सलामती अता फरमाए, इत्तिबा सुन्नत की तौफीक अता फरमाए, अल्लाह वालों के साथ मोहब्बत अता फरमाए और अपने नेक और मक़बूल बंदों के नाम को सबको शामिल फरमाए। वहब्बु सालिहीन वलस्तु मिनहुम लअल्लाह यरज़ुकुनी सलाह। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. رب ارحمهما كما ربيانا صغيرا. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين. اللهم اغفر لنا ولأمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحمنا وارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عنا وعن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم أحينا على سنة حبيبك وتوفنا على ملته واجعلنا من أهل شفاعته. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا محمد وآله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.